large apartment on the front. On the front, you know, with a large, you know, with a large, and a lot of fun, and a sun, and a lot of, so, yeah, and a front, you know, with a large, for, you know, a whole lot of fun. Was it a long, which is the, that was kind of pretty major. पिछली महीना हम बात कर रहे थे फितरते इंसान के हवाले से, उम्मीद है कि उसके जो चंद गोशे पहलुओं मैंने आपकी खिदमत महस करने की कोशिश की तो आपके समझ में आए होगी बात। और गुफ्तगू के इख्तिताम पर मैं मालूम हुआ था फितरत से आगे बढ़ते हुए नफ्स से, क्योंकि हम बुनियादी तौर पर इन दो तीन चीज़ों को, यानी कि वो टर्म्स जो अक्सर इस्तेमाल होती हैं इंसान के हवाले से, लेकिन हमारे जहनों में अक्सर वो इफ़्हाम पैदा करती रहती हैं। जैसे हमने से एक फितरत थी जिसको हमने बयान करने की समझाने की कोशिश की कि फितरत क्या है, या खुदा का एक हथियार है, खुदा की मेहरबानी है, वो बुनियाद है, वो बेसिक डिज़ाइन है जिस पर इंसान की वजूद की इमारत को तामीर किया गया, वो फितरत। और इस एतबार से हम ये कह सकते हैं कि खुदा ने हर इंसान को फितरी हिदायत के साथ पैदा किया, लेकिन फितरी हिदायत के साथ या फितरत को बुनियाद बनाकर पैदा कर देना काफी नहीं, बल्कि खुदा ने इंसान को इस तरीके से पैदा किया कि उसके लिए एक चीज रखी, वो उसका अख्तियार। और अख्तियार की वजह से इंसान के पास दो बुनियादी तौर पर इम्कान इंसान के लिए पैदा हो गए, एक इम्कान है ऊपर जाने का, एक इम्कान है नीचे जाने का, एक इम्कान है बुलंद होने का, एक इम्कान है साबित होने और गिर जाने का। इंसान के लिए खुदा ने दोनों रास्ते रखे और दोनों में से किसी रास्ते को अपनाने का इख्तियार दिया, ठीक है। यहां से हमारे सामने जो चीज आती है वो नफ्स के हवाले से, नफ्स से इंसान क्या है। ये मौजू भी अगर इसका मुकम्मल अहाता करने की कोशिश की जाए तो बहुत तफसीली मौजू है, नफ्स के हवाले से बाकायदा पूरी पूरी किताबें हैं, या अगर फलसफियाना बहस की बात की जाए तो उसमें भी बहुत बहुत कुछ मौजूद है। लेकिन मैं सिर्फ इंशाअल्लाह कोशिश करूंगा कि चीज़ों को समेट कर इस अंदाज से आपके सामने रखूँ कि उसका एक अमली, एक प्रैक्टिकल नतीजा इस्तेफादा आपको हासिल हो। लेकिन हम यहाँ पर ऐसी गुफ्तगू नहीं करना चाह रहे जो बहुत ज़्यादा दकीक हो, बहुत ज़्यादा नज़रियाती हो, या बहुत ज़्यादा इल्मी इस्तेलाहात इस्तेमाल की जाए, बल्कि एक चीज़ को समझें और समझ के उसके मुताबिक उसे अपनी ज़िंदगियों में नाफिस करें और उससे फायदा उठाएं, हमारा बुनियादी मकसद ये। तो क्योंकि नफ्स का लफ्ज़ कुरान करीम में बार बार इस्तेमाल होता है, तो थोड़ा सा ये कि इसको हम समझ लें कि नफ्स की हकीकत क्या है, नफ्स कुरान करीम में किन किन मवारिद में किस किस अंदाज से इस्तेमाल हुआ है, और नफ्स से मुलहका कुछ मसाइल इनका हमें इदराक हो जाए। नफ्स का लफ्ज अगर हम इस्तेमाल करते हैं तो यूं कहिए कि इंसान का असल वजूद और उसकी असल हकीकत नफ्स है, यानी इंसान के हवाले से हम कभी उसके जिस्म की बात करते हैं, कभी उसकी रूह की बात करते हैं, कभी उसकी नफ्स की बात करते हैं, कभी उसकी फितरत की बात करते हैं। तो असल इंसान, यानी कि जैसे आप कहिए कि मैं, ये मेरा वजूद, ये मेरा सेल्फ, वो क्या है, जब आप मैं का लफ्ज इस्तेमाल करेंगे तो मैं का इतलाफ हमेशा नफ्स पर होगा, ठीक है। ये एक बात समझ में आना चाहिए, यानी कि मैं से मुराद रूह भी नहीं होती और मैं से मुराद जिस्म भी नहीं होता, बल्कि मैं से मुराद जो है वो नफ्स है। अब ये क्यों कर है ये मैं आपके सामने वादे करता हूं कि इंसान की वजूदी हकीकत, यानी इंसान के वजूद की जो हकीकत है उसका नाम नफ्स है। इस नफ्स के अंदर क्या है, इंसान की जितनी भी कैरेक्टरिस्टिक्स हैं, यानी खसूसियात हैं, इंसान के जितने तजुर्बात हैं और इंसान के जिंदगी के जितने नतायज और उनका निचोड़ है, वह सब का सब कहां पर महफूज होता है, इंसान के नफ्स। नफ्स के लिए जो आइमा ने और वलामा ने एक चीज बयान की है, बहुत खूबसूरत मिसाल दी कि नफ्स की मिसाल ऐसी है कि जैसे जमीन, कि आप जिस तरीके से जमीन में बीज बोते हैं और उस उसके जरिए से एक फसल काश करते हैं। इसी तरीके से इंसान का नफ्स वो जगह है, वो चीज है कि जिसमें इंसान अपनी फिक्र, जिक्र, अमल, रियाजत इसके बीज बोता है और इसके नतीजे में उगने वाली फसल को काश करता है। आयतुल्लाह हसन ज़ादा अमली का एक जुमला मुझे याद आता है कि जिसमें उन्होंने ये बात कही कि ज़ारिअ, मज़रू और मज़रा ये सब का सब नफ्स इंसान है, यानी इंसान को हजार है, यानी कि वो जो काश करता है, मज़रू जो जिस जमीन में काश की जाती है और उससे जो फसल उगती है, ये सब का सब खुद इंसान के अपने वजूद के अंदर है। जिस जमीन में आप काश करते हैं वो जमीन हमारी नफ्स है, उसके अंदर जो कुछ आप बीज डालते हैं वो यही है कि इंसान जो भी अपनी फिक्र के जरिए से, जो अपने अमल के जरिए से जो असरात हैं, जो उसके नफ्स तक पहुंचते हैं, वो बीज है जो आप अपने नफ्स में डालते हैं। और इंसान के इरादे और नीयत के साथ मखलूक होकर आपका बीज एक फसल पैदा करता है, फसल उगाता है, और वो फसल जो है वो इंसान का नतीजा है, वो भी मेरे ही अंदर है। ठीक है, इस बात को समझना बहुत जरूरी है कि जो कुछ हम काश्त कर रहे हैं वो भी अपने अंदर है और जो कुछ उसका नतीजा और जो फसल उग रही है वो भी मेरे अंदर है, इनमें से कोई चीज बाहर नहीं है। इसीलिए इंसान की हकीकी मानों में जन्नत और जहन्नम कहां पर पाई जाती है? हकीकी जन्नत और जहन्नम इंसान के नफ्स के अंदर पाई जाती है। ठीक है, इस बात को समझिएगा कि नफ्स इंसान का असल वजूद, इंसान के वजूद की हकीकत है और उसमें हर शख्स किसी ना किसी किस्म की फसल उगा रहा है। किस चीज की फसल उगा रहा है? कि जो कुछ भी आपकी सोच है, आपकी फिक्र है, आपका अमल है, वो बीज के तौर पर के जो उसमें आप डालते हैं, और वो किससे मखलूत होता है? जिस तरीके से बीज मखलूत होता है जमीन के आसार से, नमकियात से, सॉइल से, तो इसी तरीके से जो कुछ हम अमल और फिक्र के जरिए से अपने नफ्स में बतौर बीज डालते हैं वो मखलूत होता है हमारे इरादे और नीयत से। कि हर अमल सिर्फ अमल की शक्ल के तौर पर नतीजा नहीं देता, बल्कि हर अमल अपने इरादे और नीयत की बुनियाद पर नतीजा देता है। ठीक है, तो ये बीज जिस तरीके से मुख्तलिफ चीजों से मखलूत होता है, ऐसे ही जो असल इंग्रेडिएंट है, यानी कि जमीन, या आप देखेंगे सॉइल कंडीशन और सॉइल में मौजूद वाटर या सॉल्ट, ये जमीन के अंदर होता है। इसी तरीके से इंसान का इरादा और नियत उसके नफ्स के अंदर होता है। आप बीज बाहर से लाके उसमें डाल देते हैं जमीन में, इसी तरीके से आप अपनी फिक्र और अमल का बीज बाहर से अपने नफ्स में डाल देते हैं, और ये सब चीजें आपस में मिलती हैं, मखलूत होती हैं, और उसके नतीजे में पौधा होता है। बिल्कुल इसी तरीके से इंसान की फिक्र और अमल उसके इरादे और नीयत के साथ मिलकर फसल उगाती है, और जो फसल उगती है एक लिहाज से हम जाहिरी एतबार से कहते हैं कि वो किसान की मिल्कियत होती है, लेकिन एक एतबार से आप देखें तो वो भी जमीन की ही मिल्कियत होती है, जमीन का ही हिस्सा होती है, जमीन के लैंडस्केप जिसे हम कहते हैं लैंडस्केप का हिस्सा होती है। तो इसी तरीके से जो फसल उगती है वो भी इंसान के नफ्स का ही हिस्सा होती है, इंसान के वजूद का हिस्सा होती है, और इंसान के वजूद को इर्तका देने, अब यह कि आपने जो फसल उगाई है उसमें बबूल के कांटे हो गए, या कोई खराब चीज है, या कोई अच्छी फसल है, तो इस जिस तरीके से कि फसल जमीन को अच्छा या खराब करती है, इसी तरीके से जो कुछ हम काश्तकारी करते हैं वो हमारे नफ्स को अच्छा या खराब करता है। ठीक है, तो ये नफ्स की इसको समझने के लिए एक मिसाल मैंने दी कि असल वजूद कि जहां पर हमारे तमाम तजुर्बात, अफकार, सब कुछ महफूज रहते हैं, कि जिसके जिस जगह पर इंसान अपनी फिक्र और अमल की काश्तकारी करता है, जहां पर इंसान के फिक्र और अमल के नतीजे महफूज होते हैं, उस जगह का नाम नफ्स है, उस मकाम का नाम नफ्स है। और इसी तरीके से कुरान करीम ने जो कई अल्फाज और भी इस्तेमाल किए हैं जिनमें सबसे खसूसी लफ्ज है कल्ब, कल्ब भी यही महसूस होता है कि नफ्स का मरकज है, इस नफ्स का मरकज के जहां पर تمام چیزیں محفوظ ہوتی ہیں، اس کا نام پر. وہ کون سا بیج ہے کہ جسے آپ اپنے نفس کے اندر ڈالیں، اس کی کاشت کریں تو آپ کو بہترین پھل دے گا؟ وہ بہترین بیج ہے معرفت الہیہ کا بیج. کہ جب انسان اپنے نفس میں معرفت الہیہ کا بیج ہوتا ہے تو اس کے نتیجے میں بہترین فصل ہوتی ہے. صحیح کہ جو سب سے زیادہ اس کی پائیداری، جس کی خوبصورتی اور جس کا دوام باقی تمام چیزوں سے زیادہ ہے. ٹھیک ہے، یعنی کہ انسان اگر صفات بد کا بیج بوئے تو اس کے نتیجے میں بھی کچھ نہ کچھ نکلے گا. اگر انسان مثال کے طور پر جھوٹ اور ظلم کا بیج بوئے تو اس کے نتیجے میں بھی کچھ نہ کچھ نکلے گا. تو نفس بنیادی طور پر ایسا ہے کہ جیسے آپ اس زمین کی مثال سمجھیے کہ یہ بنیادی طور پر ہمارا وجود ہے کہ جس میں ہمارے تمام اعمال، افعال، تفکرات، تذکرات، ان کے اثرات محفوظ ہوتے ہیں، اور اس کے نتیجے میں جو کچھ بھی حاصل ہوتا ہے وہ بھی وہیں محفوظ رہتا ہے. اور جب انسان کے وجود پر سے یہ جسم کا پردہ ہٹ جائے گا تو نفس کی اصل شکل ظاہر ہو جائے گی. اس وقت آپ کو یہ بھی نظر آ جائے گا کہ میں نے اور آپ نے زندگی میں کیا بویا تھا، اور یہ بھی نظر آ جائے گا کہ اس کے نتیجے میں ہم نے کیا اگایا اور کیا فصل کاٹ. ٹھیک ہے، تو یہ نفس کا ایک مختصر سا تعارف. اب تھوڑا سا مشکل لفظ استعمال کروں گا، اصطلاح، کہ نفس کی حقیقت کے بارے میں کہا گیا کہ نفس کی حقیقت کیا ہے. نفس ایک جوہر ہے. اب یہ جوہر کا لفظ شاید آپ نے کئی افراد نے اگر سنا ہو ملا صدرہ کے حوالے سے، تو انہوں نے یہ جوہر اور حرکت جوہری کے تصور کو بہت زیادہ ڈیولپ کیا. جوہر کا مطلب ہوتا ہے ایک ایسی چیز جو اوریجنل ہو، پیور ہو، ایکچوئل ہو. دو الفاظ، دو ٹرمز انہوں نے کوائن کی، ایک ہوتی ہے جوہر، ایک ہوتا ہے عرض، عین، رے، وار. جوہر کہتے ہیں کسی شے کی حقیقت کو، اس کے ایسنس کو، اس کے وجود کے اصل کو. اور عرض کہتے ہیں ایک ایسی چیز کو کہ جو اوپر سے انسان پر آ جاتی ہے. یعنی جیسے مثال کے طور پر یہ جو لباس ہے یہ میرے لیے عرض ہے، اور اگر میں مثال دوں کہ میری یہ کھال یہ میرا جوہر ہے، اگر جسم کو میں اصلیت سمجھوں تو یہ میرے وجود، کھال میرے وجود کا حصہ ہے، یہ مجھ سے جدا نہیں ہے. صحیح، یہ کبھی بھی مجھ سے جدا نہیں ہو سکتی. لیکن یہ لباس، ایک لباس آتا ہے اور دوسرا لباس اتر جاتا ہے. تو لباس کیا ہے؟ بصورت عرض ہے، اور باقی جو وجود ہے وہ بصورت جوہر ہے. تو نفس کیا ہے؟ وہ وجود ہے انسان کا جوہر، اس کی ایکچوئل حقیقت ہے. لیکن ہم تھوڑا سا سائنسی اعتبار سے بھی بات کریں تو سائنسی اعتبار سے ایک لفظ استعمال کیا جاتا ہے پوٹینشیل کا. پوٹینشیل کے معنی کیا ہوتے ہیں؟ کہ ایک چیز ہے، یعنی جیسے کہتے ہیں جوہر کے اندر قابلیت کا ہونا، ایک چیز ہے، ایک حقیقت ہے، اس کے اندر ایک قابلیت اور ایک استعداد جو پائی جاتی ہے وہ اس کا پوٹینشیل ہے. لیکن پوٹینشیل کا مطلب یہ ہوتا ہے کہ ابھی کس صلاحیت کے ذریعے سے کوئی کام نہیں ہوا. جیسے ہم میٹرک انٹر وغیرہ میں پوٹینشیل انرجی، تو پوٹینشیل انرجی کسے کہتے ہیں؟ کہ جو ہڈن انرجی ہوتی ہے، کہ اس میں موجود ہے، کام کرنے کی صلاحیت موجود ہے لیکن ابھی نظر نہیں آ رہی. آپ اس کو مناسب حالت میں لے آئیں گے اس چیز کو، تو اس کی یہ کام کرنے کی صلاحیت ظاہر ہو جائے گی. تو نفس در حقیقت کیا ہے؟ پیور پوٹینشیل ہے، یعنی خالصتاً وجود ہے انسانی کی صلاحیت کا نام، انسان کے وجود کی حقیقت کا نام. اب یہاں پر بھی ایک بہت خوبصورت ہے تجزیہ، لیکن میرا خیال ہے وہ بہت مشکل ہو جائے گا کوانٹم میکینکس کے حوالے سے، لیکن میرا خیال ہے اس کو میں رہنے دیتا ہوں. پیور پوٹینشیل کا مطلب کیا ہوتا ہے؟ جیسے ملا صدرہ نے جب نفس کی بحث کی تو اس سے پہلے نفس کے بارے میں جو گفتگو تھی وہ یونانی حکما اور فلاسفہ نے کافی تفصیل سے کی تھی، افلاطون اور سقراط. ان کے خیال میں، افلاطون کے خیال میں، نفس ایک روحانی حقیقت کا نام ہے کہ جو عالم بالا سے نیچے آتی ہے، एक अरसे तक इस जिस्म के साथ मखलूत रहती है, उसके साथ जिंदगी गुजारती है और फिर थोड़ा सा जिंदगी गुजारने के बाद इससे अलहदा हो जाती है। और जिस्म रूह के लिए एक सवारी की हैसियत रखता है, ठीक है। रूह की अपनी एक जुदागाना हकीकत है, रूह कह लीजिए या नफ्स कह लीजिए, वो एक बुलंद वाला हकीकत या आलम से उसका ताल्लुक है। वो कुछ अरसे के लिए जिस्म को बतौर सवारी इस्तेमाल करती है, अपने लिए कुछ इस्तेफादा करती है और उसके बाद वापस अपने घर चली जाती है। इस नजरिए के अगर इंसान पायल हो तो इसको कहा जाता है कि नफ्स रूहानियतुल हुदूस है और रूहानियतुल बका है। यानी नफ्स अपनी इब्तिदा में भी रूहानी है, मुजर्रद है, गैर मादी है, और अपनी बका में भी मुजर्रद और गैर मादी रूहानी। ये एक नजरिया है। मुल्ला सदर ने आके इस चीज को तब्दील किया। उन्होंने कहा कि नफ्स इंसान जो है वो इस तरीके से नहीं होता, बल्कि नफ्स इंसान एक जौहर है, एक सलाहियत है कि जो जब इंसान का वजूद खल्क हो रहा होता है तो वो सलाहियत इंसान के वजूद के हमरा होती है। और अल्लामा तबरानी ने इस चीज को यूं कहा कि इंसान का नफ्स इब्तिदा में वही होता है जो इंसान का नुतफा है, वही नफ्स। और जितनी भी इंसान की सलाहियतें हैं, उसकी कैपेबिलिटीज हैं, सब कुछ है, वो सब का सब उसी में होता है। और फिर खिलकत के मुख्तलिफ मराहिल से गुजरने के बाद ये जिस्म रफ्ता रफ्ता जैसे जैसे डेवलप होता है तो उसमें खुदा एक नई सलाहियत को पैदा कर देता है। वो नई सलाहियत क्या होती है कि इंसान गैर मादी और मुजर्रद उमूर को समझने के काबिल लायक हो जाता है। अगर आप सूरह मोमिनून की आयत में गौर करें, आयतों में जिनमें खिलकत इंसान का जिक्र है, तो वहां नुतफे से शुरू हुआ, मुजवा अलाका और फिर खिलकत के मरहले मुकम्मल होने के बाद कि फिर हमने उसको एक और खिलकत अता की, एक नई खिलकत अता की। वो नई खिलकत अता करना क्या है कि नफ्स का रूहानियत के साथ इर्तिबात अता करना। और फिर वो ये बयान करते हैं कि जब इस तरीके से ये नफ्स डेवलप होता रहता है तो नफ्स रफ्ता 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 करके इस काबिल हो जाता है कि वो जिस्म के अलावा अपनी एक शनाख्त, अपना एक वजूद हासिल कर लेता है और जिस्म के खत्म होने के बाद भी जिंदा रहने की सलाहियत रखता है, पैदा कर लेता है। तो इस एतबार से उनके बहुत और हमारे ज्यादातर उलमा इसके कायल हैं कि नफ्स जिस्मानियतुल हुदूस है और रूहानियतुल बका। यानी कि नफ्स इब्तिदा में सिर्फ जिस्मानी होता है, इंसान के जिस्म के साथ नमूदार होता है, लेकिन रफ्ता रफ्ता बढ़ते बढ़ते रूहानी और मुजर्रद हो जाता है, जिस्म अलहदा हो जाता है और नफ्स बजात खुद अपनी बका को बरकरार रखते हुए आलम बरज़ख और आखिरत में मुंतकिल हो जाता है। इसकी मिसाल दी जाती है कि जैसे एक बीज है कि दरख्त का वजूद कहाँ पर है, बीज के अंदर है। तो ये कुल के कुल दरख्त का वजूद कहाँ, बीज के अंदर। उस बीज को आपने जमीन में बोया, उससे पौधा निकला, दरख्त होगा और दरख्त उगने के बाद उस दरख्त का जो महासल था वो फल था कि जो उसमें नजर आया। और फल एक मुअय्यना और मुकर्ररा मुद्दत तक ही दरख्त पर रह सकता है और उस मुअय्यना मुद्दत के बाद फल का दरख्त से जुदा कर लिया जाना जरूरी होता है। यानी फल अगर ये चाहे कि मैं हमेशा दरख्त के साथ जुड़ा हूं तो ये मुमकिन नहीं, बल्कि जब फल पक जाएगा तो उसका दरख्त से जुदा कर लेना जरूरी और लाजमी हो जाएगा, ठीक। तो बिल्कुल इसी तरीके से कि जिस तरीके से कि दरख्त का असल नफ्स और वजूद जो है वो बीज में, इसी तरीके से इंसान का असल वजूद कहाँ है, उस नुतफे में, बीज। और उसी तरीके से वो ग्रो करता है, ग्रो करने के बाद उस इसका जो दरख्त है, उस बीज का जो दरख्त है वो जिस्म इंसान है और उस बीज का जो फल है वो नफ्स इंसान है। तो एक मुअय्यना मुद्दत के बाद जब फल पक जाता है तो उसे आप दरख्त से अलहदा कर देते हैं। इसी तरीके से एक मुअय्यना मुद्दत के बाद जब नफ्स इंसान तैयार हो जाता है तो फिर वो जिस्म में मजीद भी आ सकता है, उसको जिस्म से अलहदा मजूरी करता है और उस मरहले को मरहला इंतकाल कर जाता है। तो ये एक लॉजिकल पूरा सीक्वेंस है, ठीक। फिर इसकी मिसाल यूं दी जाती है कि नफ्स क्या है, जिस्मानियतुल हुदूस है और रूहानियतुल बका है, कि जिस्म की सूरत में नमूदार होता है एज अ प्योर पोटेंशियल। इन्हें नफ्स बताते वो कुछ भी नहीं होता, कुछ भी नहीं होता, बल्कि नफ्स क्या है, इब्तदा में सिर्फ एक सलाहियत का नाम, एक सलाहियत और कुव्वत और कुदरत का नाम, और फिर उसके बाद उसमें डेवलपमेंट किस चीज की वजह से होती है, इंसान के इरादे और नीयत की वजह से होती है कि उसके मुताबिक वो डेवलप होता है, बढ़ता रहता है। ये जिस्म इंसानी जो है ये दरख्त की मानिंद है कि जिसके अंदर वो परवरिश पाता रहता है नफ्स, और एक मुआयना मदत के बाद फनी के तरीके से इस जिस्म से अलहदा होकर उस मकाम पर उस आलम में मुंतकिल हो जाता है जो उसके लिए ज्यादा मुनासिब है, ठीक है। ये नफ्स का सफर है और इस हरकत को उन्होंने कहा है कि ये हरकत है जौहरी है।
इसमें गुजारिश की थी कि अगर हम बिल्कुल और सादा टर्म में इसको करें तो क्या नफ्स को सफाई सादा कह सकते हैं कि पहले एक सफाई सादा है, उसके बाद जो कुछ हमने अपने इरादे और अख्तियार से उस पर लिख दिया बस वो वही बन गया।
शायद ये है, इसमें अफलातून कहता है कि ऐसा नहीं है, वो ये कहता है कि हकीकतन नफ्स आलिम है, शुरू से इल्म रखता है हर शय का, और हमारे जो साइंटिस्ट जिनके नजरिया है वो यही कहते हैं कि नफ्स जो है सादा कागज है, लेकिन कुरान करीम इन दोनों के बीच की बात करता है। अगर हम फितरत को हटा दें तो नफ्स सादा कागज हो जाएगा, लेकिन फितरत की मौजूदगी के बाद जो है ना वो चीजें दोनों तरफ से आती हैं कि एक हिदायत फितरी है, यानी कि नफ्स एक चीज को समझ रहा है लेकिन उसके बावजूद इख्तियार रखा है। यानी कुरान जो हमें बात समझा रहा है वो ये कि जैसे अफलातून ये कह रहा है कि नहीं, नफ्स पहले से आलिम है, वो हर शय की हकीकत को जानता है। कुरान ये नहीं कह रहा है कि हर शय की हकीकत को जानता है, बल्कि कुरान ये कह रहा है कि वो अपने फुजूर और तकवा को जानता है कि मेरे लिए क्या अच्छा है क्या बुरा है, और सही और गलत को समझने की हिदायत लेकर पैदा होता है। तो ये चीज फितरत है जिसको हमने पिछले दफा बात की थी कि दैट इज द बेसिक डिजाइन, लेकिन उसके साथ साथ नफ्स बा इख्तियार है और इख्तियार के नतीजे में इरादा और नियत डेवलप होता है और उसके नतीजे में फिर वापिस आ जाता है। तो ना सपना कावज है ना हर शय का आलम है। अच्छा, नफ्स अगर आप उसको समझ गए, ये हरकत जौहरी मैंने बहुत ही डायल्यूट करके उसको मतलब समझ लीजिए, ये अस्पार जो है ना इतनी मोटी किताब, वो ये किसी के बहस है सारी हरकत जौहरी और ये सब, तो मैंने बहुत उसको डायल्यूट और बहुत सादा करके आपके खिदमत में रख लिया कि जौहर, और फिर एक जुमला क्योंकि मैं ज्यादा परेशानी हो जाएगी इसमें, तो अगर मैं क्वांटम मैकेनिक्स या उस किस्म की चीजें डिस्कस करना शुरू कर दूं, लेकिन जो साहिबान इससे दिलचस्पी रखते हैं वो उसको पढ़ें जरूर कि तकरीबन ये सारी की सारी चीजें जो हैं ये उस लेवल पर एक्सप्लेन की जा चुकी है, समझ में आ गई है। अगर क्योंकि वो लोग वाटेड नहीं है, क्योंकि उनकी नजरों के सामने कुरान नहीं है, इस वजह से वो इस तरीके से नहीं समझ पा रहे जैसे हमें समझ आ जाता है, लेकिन इस जगह तक वो पहुंच गए कि जब आप एटम और एटॉमिक स्ट्रक्चर और उसकी भी बिल्कुल गहराई में जाते हैं तो वहां पर भी आपको यही नजर आता है कि वजूद जितना भी है वो सिर्फ प्योर पोटेंशियल है। कि ये चीज जब क्वांटम मैकेनिक्स के शक्ल में सामने आई थी तो आइंस्टाइन परेशान हो गया था जिसने ये आइडिया दिया, और उसने एक बड़ा मशहूर जुमला कहा था कि मैं नहीं समझता कि खुदा जो है वो पास से देखता है, क्योंकि क्वांटम मैकेनिक्स जो है वो प्रोबेबिलिटी पर डिपेंड करती है सारी, मतलब सर्टेनिटी नहीं है उसमें, प्रोबेबिलिटीज है। तो उसने कहा कि मैं इस चीज को जानकर बेइंतहा हैरान हूंगा कि वजूद की बुनियाद में जो चीज है वहां पर सर्टेनिटी नहीं बल्कि अनसर्टेनिटी और प्रोबेबिलिटी वजूद में रहती है। तो मैं नहीं ऐसा समझता कि खुदा के गॉड प्लेस डाइस, लेकिन उसके बिलमुकाबिल हाइजनबर्ग जर्मन फिजिसिस्ट, उसका अनसर्टेनिटी प्रिंसिपल जो बहुत मशहूर हुआ है, उसने ये कहा कि नहीं, जो कुछ भी मादे की बुनियाद में है उसमें सर्टेनिटी किसी किस्म की नहीं है बल्कि प्योर पोटेंशियल है, اب اس کے بعد جب وجود ارتقا پاتا ہے تو پھر یہ ہماری اپنی مرضی ہوتی ہے کہ اس پوٹینشیل سے ہم کیا بنا لیں. تو یہ بہت ہی زبردست تصور ہے, یعنی یہ وہی تصور ہے بالکل جو ہمارے یہاں میں ہیں حرکت جوہری سے سمجھ میں آتا ہے کہ اصل میں نفس جو ہے وہ صرف اور صرف ایک صلاحیت کا نام ہے, ایک صلاحیت ہے اور ایک فطرت ہے. ٹھیک ہے, فطرت کس اعتبار سے کہ وہ ہمیشہ انسان کی رہنمائی حق کی جانب کرتی ہے, انسان کو حق کی راہ دکھاتی ہے, اور ایک صلاحیت ہے, اور صلاحیت کے بعد ایک اختیار ہے کہ جس کے ذریعے سے آپ اپنے آپ کو جو چاہیں بنا لیں. یہ جو ہم بات کر رہے تھے اس کو قرآن کریم کی آیت کے حوالے سے بھی سمجھ لیں, سورہ نحل کی آیت نمبر 78 کہ واللہ اخرجکم من بطون امہاتکم لا تعلمون شیئا, اللہ نے تمہیں تمہاری ماؤں کے بطن سے باہر نکالا اس حالت میں کہ تم کسی شے کا علم نہیں رکھتے. وَجَعَلَ لَكُمُ السَّمْعَ وَالْأَبْصَارَ وَالْأَفْئِدَةَ, یعنی انسان کے پاس علم نہیں تھا لیکن انسان کے پاس ایک خالص صلاحیت موجود تھی, اور وہ صلاحیت کے شکل میں موجود تھی سماع بصر اور افئدہ کی شکل. کہ قرآن کریم کی کئی آیتوں سے ہمیں یہ بات سمجھ میں آتی ہے کہ جب اللہ نے آدم کے پیکر جو درست کرنے کے بعد اس میں جو روح پھونکی ہے تو اس روح پھونکے جانے کا مطلب کیا ہے کہ پیکر آدم کو سماعت بصارت اور افئدہ عطا ہو گیا اس روح کے نتیجے میں. ٹھیک ہے, یعنی کہ جو روح ہر انسان میں پھونکی گئی ہر انسان کے پیکر میں اور اس کے خالق میں وہ کیا ہے, جعل لکم السمع سماعت سننا اور غور کرنا, ابصار دیکھنا مشاہدہ کرنا ایک چیز کی حقیقت کو سمجھنا, افئدہ جس چیز کو اگر آپ نے غور کیا جس کو آپ نے سمجھا اسے آپ اپنے وجود میں محفوظ بھی کر سکتے ہیں. یعنی انسان کی حالت جو ہے وہ اس جانور کسی گدھے کی طرح طریقے سے نہیں ہے کہ ہر جگہ ہر روز ایک رستے سے گزرتا ہے اور ٹھوکر کھا بھی کرتا ہے اور کرتے ہوئے اسی جگہ گزرتا ہے, انسان ایسا نہیں.
یہ جو سما اور بصر اور افئدہ کی بات ہو رہی ہے تو یہ جو سماعت ہے یہ صرف کان کی سماعت اور آنکھ کی بصارت ہے, اس سے بیونڈ بھی
نہیں, اس سے آگے ہے کہ سماعت صرف سننا نہیں ہے. کہ اگر ہم پھر اسی کو ہی سائنس کی طرف لے جائیں تو سائنس ہی کہتی ہے کہ انسان سنتا اور دیکھتا دماغ سے, یعنی کان اور آنکھ جو ہے وہ صرف آلے ہیں, سینسرز ہیں کہ جو ایک سینسیشن کو سگنلز کو پہنچاتے ہیں آپ سنتے اور دیکھتے دماغ سے. یعنی ایون سائنس بھی اس بات کو ظاہری اعتبار سے بھی چیز نظر آ رہی ہے. تو انسان کے سماعت اور بصارت کا تعلق جو ہے وہ اس کے مرکز سے اور فکر سے,
مطلب یہ پوٹینشیل تو نہ ہوا نا, یہ تو ہمیں ایک چیز مل گئی ہے کہ ہم دیکھ سکتے ہیں, اب یہ پوٹینشیلٹی اس میں کہاں. آپ نے کہا کہ جو پوٹینشیل ہے وہ سما اور
بصارت, میں نے یہ کہا کہ انسان میں جو روح پھونکی گئی وہ روح پھونکی گئی اس کا مطلب یہ تین چیزیں ہیں کہ نفس جب انسان کو عطا ہوا تو نفس ایک پوٹینشیل رکھتا ہے, ایک صلاحیت کا نام, لیکن وہ صلاحیت کام میں کیسے آئے گی, کرامت کیسے بنے گی, اس کو کرامت ہونے کے لیے کچھ آلات چاہیے. وہ آلات یہ ہیں کہ سماعت اور بصارت اور اس کو جو کچھ دیکھے اور سمجھے اس کو محفوظ رکھنے کا ذرا. جعل لکم السمع والابصار والافئدہ, اور اس چیز کی طرف جو ہمیں قرآن کی آیتوں سے پتا چلتا ہے کہ وہ نفخت فیہ من روحی کا مطلب یہ کہ وہ روح کے جو انسان کو باقی حیوانات باقی تمام مخلوقات سے ممتاز کرتی ہے وہ انسان کی کو ان تین صلاحیتوں کے عنوان سے ان سے بات کر رہی ہے. اچھا, نفس کو اگر ہم یہ سمجھ چکے ہیں کہ نفس جو ہے ایک پیور پوٹینشیل کا نام ہے, نفس ایک جوہر کا نام ہے, اسی کو میں تھوڑا سا آگے بڑھاؤں کہ نفس کی دو اور خصوصیات بہت اہم جو خدا نے اس کو عطا کی. نفس کی حالت کیا ہے, لائک اے فوٹوگرافک فلم, جیسے ایک فلم ہوتی ہے جس پر آپ تصویر کھینچتے ہیں, कि फोटोग्राफिक फिल्म क्या होती है कि जैसे ही वो एक्सपोज होती है टू एनी फॉर्म ऑफ लाइट, उसका अक्स उसका असर उस फिल्म में आ जाता है। तो इंसान के नफ्स की हालत बिल्कुल ऐसी है कि आलम खारिज में जितना कुछ भी है कि ये जो हमारे सेंसर्स हैं, हाथ पैर हाथ कान नाक, ये सेंसर्स हैं, ये आलम खारिज से जितने सिग्नल वसूल करते हैं उन सब का एक इम्प्रेशन फौरी तौर पर नफ्स पर आ जाता है। ठीक है, इसकी जो हालत बनाई है खुदा ने नफ्स की वही हालत बनाई है कि मुसलसल आलम खारिज से जो बैरूनी असरात हैं उनको जज्ब करता रहता है। और जैसा मैंने भी आपसे कहा कि ये असरात किससे मखलूत होते हैं, इरादे और नीयत से। इरादे और नीयत को समझ लीजिए कि सॉइल और सॉल्ट जो जमीन में होता है, जो जमीन की खासियत और सिफत है, ठीक है, ये उससे मखलूत होते हैं। मुसलसल ये काम हो रहा है हर लम्हे, और ये प्रोसेसिंग के नतीजे में कोई चीज हमारे नफ्स के अंदर ऐसी पैदा होती है कि जो यहां हमें ऊपर कर देती है नीचे कर देती है। यानी ये जो अमल है ये मुसलसल जारी है नफ्स के आलम जाहिर या आलम खारिज से असरात को जज्ब करने का, उन असरात के हमारे वजूद की जो हालत है नफ्स की अपनी हालत उससे मखलूत होने का, और उसके नतीजे में एक असर के पैदा होने, और वो असर या हमारे लिए बेहतरी पैदा करता है या हमारे लिए खराबी पैदा करता है। ठीक है, तो यहां से हमें एक बड़ा अहम नतीजा हमारे सामने आ रहा है कि इंसान का नफ्स कभी भी एक हालत पर नहीं रहता। इंसान का नफ्स कभी भी स्टैटिक या स्टैग्नेंट नहीं है कि आप बजाहिर ये सोचते हैं कि मैं खाली बैठा हूं, खाली बैठना कुछ है ही नहीं नफ्स के लिए, बल्कि मुसलसल वो काम कर रहा है, मुसलसल असरा जस कर रहा है, मुसलसल उसका जो कंप्यूटर है वो चल रहा है, वर्क कर रहा है, प्रोसेसिंग मुसलसल हो रही। और इसी के नतीजे में इंसान मुसलसल या इर्तिका या रुश्द की हालत में या सुकूत और वही की हालत में। ठीक है,
आपने फिल्म वाली मिसाल दी तो वो तो सफ़े सादे वाली मिसाल बनती है क्योंकि उसमें
नहीं, जरूरी नहीं
है, फितरत नहीं आ रही है। इस फिल्म वाली मिसाल में अगर आप देखें तो सफ़े सादा है और उस पर जो भी एक्सपोजर हो रहा है,
जरूरी नहीं है कि सफ़े सादा ही हो। इन्हें मिसाल फिल्म की इस हद तक है असरात को जज करने की, लेकिन उसके साथ जो फितरत की वजह से जो इरादा और नीयत है वो उसको सफा सादा नहीं रहने दे रहा। सही है, लेकिन हमें ये भी समझना जरूरी है कि हमारी मिसाल की हद कहाँ पे खत्म हो जाती है।
ये मैं
कि हमारी मिसाल इस हद तक तो दुरुस्त है कि वो असरात मुसलसल जज्ब करता है, यानी कि हम जो कुछ भी देखते हैं हम चाहें या ना चाहें उसका असर नष्ट करता है। लेकिन हमारा नफ्स कोई खाली जात नहीं है, यानी कि जैसे भी मिसाल के तौर पर कि अगर करबला में जो कुछ दरपेश हुआ अहलेबैत के साथ उसका 1% भी एक आम आदमी हम जैसे के साथ दरपेश हो जाता तो या हम खुदा के मुनकर हो जाते या हमारा जहन फातर और अपल हो जाते, दीवाने पर निकल जाते। लेकिन अहलेबैत के साथ अहलेबैत के नफ्स में जो कुछ हुआ उसके असर से क्या प्रोड्यूस किया याद है, ये वो नफ्स की क्वालिटी। यहां पर असर फिर वो नफ्स की क्वालिटी आ रही है, असर तो हम पे भी पड़ रहा है। ऐसा नहीं कि इमाम हुसैन अलैहि सलाम पे जहां पे अकबर की बेटी की शहादत का असर नहीं पड़ रहा, या अगर भाई जो है नजरों के सामने शहीद हो रहा है तो असर नहीं पड़ रहा है। असर के लिहाज से सब इंसान बराबर है, लेकिन नतीजे के लिहाज से हर इंसान फर्क देता है अपने नफ्स की क्वालिटी की वजह से। इस एतबार से यानी फिर हम ये नहीं कह सकते कि नफ्स जो है वो सादा का हो, कि नफ्स इस एतबार से फिल्म की मानंद है कि जैसे फिल्म को आप जिस सीन से एक्सपोज करें उसका इंप्रेशन उस पर आता है, इस लिहाज से नफ्स फिल्म की मानंद है। लेकिन नफ्स अपने अंदर बजाते खुद भी कुछ रखता है।
प्रोग्राम
जी जिसको हम कहते हैं हिदायत फितरी, ठीक है, और उसको हम जितना डेवलप करते चले गए उतने हमारे नफ्स की हालत बेहतर होती जाएगी। उस हिदायत फितरी को हम जितना डेवलप करेंगे, वही बिल्कुल मिसाल है कि आपकी जमीन जितनी अच्छी होगी उतनी ही अच्छी फसल उगाएगी। اور زمین جتنی خراب کوالٹی کی ہوگی اس میں آپ جتنا اچھا بیج بھی ڈالیں گے وہ بھی زیادہ ٹائم بالکل درست کہہ رہے ہیں. اس میں ایبزارپشن جو بہت زیادہ ہوتی ہے وہ اقتدار کے 20 سے 25 سال اور 40 سال تک. بلکہ کل بھی میں جگہ بات کر رہا تھا تو باقی والے میری بیرو گروم کی وہ سنائی تھی حدیث میں ان کا کتاب ہے رسالہ سر سلوک, اس میں انہوں نے بیان کیا کہ انسان کی عمر کس دنیا میں 40 سال کی ہوتی ہے, جس کو قرآن کریم نے بھی بیان کیا ہے کہ انسان 40 سال کے سن 40 سنا بالکل باقاعدہ گنتی ہے 40 سنا 40 سال میں انسان اپنی بلوغت کی شدت کو پہنچ جاتا ہے سورہ احقاف میں. تو وہی کہتے ہیں اس بنیاد پر کہ انسان کی عمر جو ہے وہ 40 سال ہے, اس کے بعد واپسی کا سفر شروع ہو جاتا ہے. اور جس انسان نے اس دنیا میں 40 سال گزار لیے اس پر خدا کی حجت تمام ہو جاتی ہے, اور پھر اس کے بعد خدا اگر کسی بھی وقت انسان کو اٹھا لے تو اسے شکایت کرنے کا حق نہیں ہے کہ مجھے تو نے رستے پر آنے کا موقع نہیں دیا. یہ ان کے الفاظ. اور دوسرا پہ یہ کہتے ہیں ورفا کہ 60 سال کے بعد انسان کے قلب پہ موڑ لگ جاتی ہے, یعنی 40 سال تک آپ کا لرننگ ہے, 40 سے 60 سال تک آپ اپنے ایکسپیرینس کی بنیاد پہ جیتے ہیں, اور اس کے بعد جو ہے بالکل موت ہو جاتی ہے. لیکن اب جو عقل مند انسان ہے وہ کیا کام کرتے ہیں, وہ ایسی تدبیر کرتے ہیں اپنی زندگی کے ابتدائی مراحل میں ایسے بنیادیں فراہم کر دیتے ہیں کہ وہ ساری زندگی لرن کر سکیں. یعنی اگر آپ علماء مجتہدین کو دیکھتے ہیں کہ وہ 70 سال بعد 80 سال کے گزرنے کے بعد بھی اگر وہ اتنی اچھی زندگی گزارنے کے قابل ہیں تو یہ ان بنیادوں کی وجہ سے بھی انہیں شروع کرا دیں. یعنی ایسا نہیں کہ وہ 60-70 سال بعد گزارنے کے بعد کچھ کرنے کے قابل ہو گئے, بلکہ اس کی بنیادیں وہ شروع میں رکھ کر آئے. یعنی کہ جیسے شہید کی آپ بات کرتے ہیں کہ ہر انسان عام طور سے اس دنیا سے برزخ میں جاتا ہے, اس کا نام احمد بند ہو جاتا ہے. تو وہ جو کچھ یہاں کیا ہے اس کی بنیاد پر برزخ میں زندہ ہے, لیکن شہید کے لیے تازہ رزق بھی, شہید کے لیے رزق تازہ ہے. یعنی شہید کو خدا نہیں کہہ رہا کہ تم جو کر کے آئے ہو بس اسی کی بنیاد پر رہو گے, بلکہ شہید کے لیے کہہ رہا ہے کہ وہ اپنے رب سے رزق حسن پاتے. رزق کا پانا کیا ہے, ایک نئی رزق, نئی چیز. تو یہ نئی چیز کی جو بنیاد ہے وہ شہید نے کہاں پہ رکھی ہے, اس زندگی میں رکھی ہے کہ جو تربیتی مرحلہ تھا یہاں پر وہ اس کی بنیاد رکھی گیا ہے, وہاں اس کی فصل کاٹ رہا ہے. تو اسی طریقے سے امام صالح علیہ السلام نے بھی یہ بات کہی, آپ نے فرمایا کہ وہ انسان کے جو اپنی جوانی میں بہت ذہین اور عقل مند نظر آتا ہے اور بڑھاپے میں بے وقوف نظر آتا ہے کہ کچھ نہیں پتا, تو امام نے فرمایا کہ حقیقتا اس نے کچھ سیکھا ہی نہیں. بات صرف بڑھاپے میں ہوتا یہ ہے کہ جو مدمہ, یہ جو عرض اس اصطلاح میں جو عرض اس نے اپنے اوپر ڈالا ہوتا ہے وہ ہوتا جاتا ہے اور کچھ نہیں. ورنہ انسان اگر اپنی جوانی یا نوجوانی کے زمانے میں متوجہ ہو تو ایسا انسان بڑھاپے میں جوانوں سے زیادہ ہوشیار ہو جائے گا. ہم یہ کہہ سکتے ہیں کہ خدا نہ خواستہ اگر جوان موت ہے کہ مجھے موقع نہیں ملا کہ میں ایک جگہ پہنچنا چاہ رہا تھا اور پہنچ نہیں سکا. لیکن اگر انسان نے 40 سال اس زندگی میں گزار لیے اس کے بعد یہ جملہ نہیں کہہ سکتا کہ میں جس جگہ پہنچنا چاہتا تھا تو انہوں نے مجھے موقع نہیں دیا کہ میں وہاں تک پہنچ سکوں. یہ مطلب تو آپ نے جواب دیا تھا کہ تم کس نفس کی معرفت حاصل کرنا چاہتے ہو, تو انہوں نے حیران ہو کے پوچھا کہ کیا نفس ایک سے زیادہ بھی ہیں, تو تو آپ نے فرمایا کہ نفس سے نامیہ نباتیہ، نفس سے حسیہ حیوانیہ، نفس سے ناطقہ قدسیہ، اور نفس سے ملکیہ الہیہ. نفس کی چار قسمیں ہیں، لیکن سب کی سب انسان میں. نفس سے نامیہ نباتیہ یعنی جو گروتھ ہے اس کے اوپر. پھر آپ نے وہ مجھے آگے یاد نہیں کہ آپ نے فرمایا ان میں سے ہر ایک کے پانچ پانچ صفات ہیں اور دو خاصیت ہیں. نفس سے نامیہ نباتیہ جو ہے وہ گروتھ ہے، اور آپ نے فرمایا اس کا مرکز جگر ہے. اگر انسان کا جگر خراب ہو جائے تو گروتھ ختم ہو جاتی ہے باڈی. نفس حسیہ حیوانیہ اس کا مرکز قلب ہے، دل. اگر یہ دل ختم ہو جائے تو سینسز ختم ہو جائیں گے. نفس ناطقہ قدسیہ کی جس کی خصوصیات میں ذکر ہے، فکر ہے اور یہ سب چیزیں، آپ فرماتے ہیں کہ اس کا مرکز کوئی نہیں ہے، یعنی وہی چیز ہے جو جسے آپ حقیقت نفس انسان کہتے ہیں. اگر وجود انسانی ہے تو وہ نفس ناطقہ قدسیہ ہے مومن کا نفس، اور نفس ملک الہیہ کے جو ملائکہ اور انبیاء کے والے. تو اس اعتبار سے کچھ وہ نظر آتا ہے، لیکن نفس کسی بھی شے کا حقیقتا اس کے اصل وجود ہونا ہے. کہ جس کو آپ کہیں کہ میں، وہ نفس. ٹھیک ہے، نفس کی ایک
جس کو نفس دیا گیا ہے وہ ہے اس کے لیے امتحان. جیسے کہ اگر جیسے درخت ہے یا حیوانات ہیں یا ملائکہ ہیں، ان کی صلاحیت تو ان میں بھی ہے نا.
دیکھیے، نفس حقیقتا قرآن کریم نے نفس کو عطیہ کر تحفہ کر، اور یہ آیت جو ہم نے پڑھی اس میں بھی تشکرون کا لفظ ہے کہ ہم نے تمہیں سماعت اور بصارت اور افتدا عنایت کیا اور تم اس کا شکر ادا نہیں کرتے. یا یہ کہ انا ہدیناہ السبیل اما شاکرہ و اما کفورہ، کہ خلقت انسان اور ہدایت فطری یہ خدا کا عطیہ اور نعمت ہے، کہ انسان کو اس کا شکر گزار ہونا چاہیے. آزمائش جو ہے وہ نفس کا اس مقام پر آنا ہے، یعنی خود نفس کا دیا جانا آزمائش نہیں ہے، نفس کا دیا جانا عطیہ خدا بندی، یعنی خلقت وجود کا عطا ہونا خدا کی مہربانی. لیکن نفس کو اس مقام پر، اس اسفل سافلین میں ڈال دینا یہ آزمائش. ٹھیک ہے، لقد خلقنا الانسان فی احسن تقویم، یہ خدا کی انعام اور مہربانی ہے. ثم رددناہ اسفل سافلین، یہ آزمائش کہ تاکہ یہ پتا چلے کہ ہم نے تمہیں جو صلاحیتیں دی، جو فطرت دی، تم اس کے ساتھ کیا کرتے ہو، اس سے کیا بنتے ہو. ایک چیز جی
آپ نے فضا فرمایا نفا گئے دوست کی فضا ہے، اور نفا کے اگر جاتے تو وہ جینس ہے جیسے کہ جو پہن سے اس کو نکل گئے، کیا وہ جینس؟
اگر آپ اس لحاظ سے دیکھیں تو جینس کیا ہے، جینس بھی پوٹینشیل کا نام
پوٹینشیل ہے. ٹھیک ہے، مگر جینس اس کو کیا کرتے ہیں پیرنٹس، ٹھیک ہے، مطلب جو کچھ انہوں نے اپنی لائف میں گزارے سے بندہ مل سکتا تھا. یہ تو مطلب آدمی کا اپنے اختیار ختم ہو
گیا. دیکھیے، انسان جو ہے نا وہ بہت ساری چیزوں سے مل کے بنتا ہے، اور شروع میں ظاہر ہے نقطۂ آواز جو ہے وہ بعد میں ہے، نقطۂ آواز بعد میں ہے، لیکن جیسے ہی انسان کا اپنا ایک وجود ڈیولپ ہو جاتا ہے اسی کے ساتھ ساتھ اس کو ارادہ بھی مل جاتا ہے. کیونکہ جیسے ہی انسان کو سماعت اور بصارت اور ابتدا ملی، جیسے ہی انسان کے اندر وہ نفقت و فیہ میں روحی والی کیفیت آئی، انسان ایک با ارادہ مخلوق بن گیا، با اختیار مخلوق بن گیا. لیکن ابتدا وہیں سے ہوتی ہے، اور اسی وجہ سے جو علماء ہیں انہوں نے اس کی بہت خوبصورت مثالیں لکھی ہیں، کہ یہ بھی آبا احسن زادہ عملی نے لکھا ہے، بہت بہت ہی اچھی مثال ہے. یہ فرماتے ہیں کہ والدین کی مثال اس فضا کی سی ہوتی ہے، ایٹماسفیئر ہے والدین، کہ جیسے بارش کا قطرہ جب بادل میں ہوتا ہے تو پیور ہوتا ہے، اور جس فضا سے گزرتا ہوا زمین پر آتا ہے تو اس فضا کے اثرات لے کر اثر ہوتا ہے. تو والدین اس فضا کی مانگ ہے، یعنی خدا کی طرف سے جو یہ جوہر نفس رکھتا ہے پیور ہوتا ہے، فطرت پیور ہوتی ہے، خدا نے جو صلاحیت دی جو پوٹینشیل دیا پیور دیا. لیکن سب سے پہلی پولیوشن آتی ہے والدین کی وجہ سے، یہ جینس کی وجہ سے، یہ ہیریڈیٹی کی وجہ سے.
اس میں بڑی چیز آ جاتی ہے نا کہ جو بندہ کل ہو رہا ہے، جو پیدا ہو رہا ہے، وہ اس کے اختیار میں تو نہیں ہے، وہ اپنے پیرنٹس کا
اختیار میں چیزیں اس کے بعد آتی ہیں. کہ آپ اگر مثال کے طور پر یا میں محسوس کرتا ہوں کہ مجھے اپنے خاندان کی طرف سے مسائل ہیں، تو میرے لیے اختیار موجود ہے کہ میں اسے اپنے رستے پر رکھوں. یہ اختیار نہیں میرے پاس، کیا خدا نے اس قابل نہیں بنا انسان کو. اور ایسی بہت ہی مثالیں، یعنی ایک ہی نہیں ہزاروں لاکھوں کروڑوں مثالیں کہ جہاں پر
اس میں جو سوال پیدا ہوتا ہے بھائی کے سوال سے، وہی ہوتا ہے کہ اگر دو افراد کی ابتدا ہوئی ہے، ایک کی جینز میں اچھے اثرات ہیں اور ایک کی جینز میں برے اثرات ہیں، تو دونوں لیول پلیئنگ فیلڈ پہ تو ابتدا نہیں کر رہے.
دیکھیے خدا نے یہ چیز نہیں رکھی، یہ مسئلہ نہیں ہے کہ آپ کس گریڈ میں ہیں، بلکہ اصل مسئلہ یہ ہے کہ جس گریڈ میں آپ ہیں وہاں پہ رہ کے گئے ہوتے ہیں.
مسئلہ
ایک منٹ اس کو سمجھ لیجیے، اس بات کو سمجھ لیجیے، بہت اہم لگتا ہے. اس کی مثال شاید میں پہلے بھی دے چکا ہوں کہ انسان ایک، ہم چلے انسانوں کی مثال لے لیتے ہیں، ایک مشین کی مثال لیتے ہیں. آپ کے پاس ایک انجن آپ نے ڈیزائن کیا. ایک انجن میں کچھ آپ کے بنیادی پارٹس ہوتے ہیں جن کی بڑی اہمیت ہے، آپ کے لیے پسٹن، خود انجن کا بلاک، اور کچھ چیزیں ہیں کہ جو ان کے مقابلے میں انتہائی حبیب ہیں. یعنی فار ایگزامپل ایک پن جو خالی دو کمپوننٹس کو جوڑ رہی ہے، وہ کچھ بھی کام نہیں تیزی پن. لیکن اگر پسٹن اپنی ڈیوٹیز کو صحیح طریقے سے انجام نہیں دے گا، تو وہ ہائر گریڈ پر ہونے کے باوجود خراب کر لے گا، اور اگر پن اپنی ڈیوٹی کو صحیح انجام دے گی تو وہ لوور گریڈ پر ہونے کے باوجود اچھی طرح سے. تو خدا نے یہ نہیں کہا کہ سب ایک گریڈ، بلکہ اصل آزمائش یہ ہے کہ تمہیں جس گریڈ میں رکھا گیا وہ رہ کے کیا کرتے ہیں. یہ ہے آزمائش، ٹھیک ہے. اور جی یعنی کہ انسان، ہر انسان جو ہے نا مختلف اس کے درجات ہیں. جیسے مثال کے طور پر کہ ایک شخص کو خدا نے نبی بنایا، ٹھیک ہے، ایک شخص کو خدا نے امام بنایا، اس کے کرنے کے کام اس کے معیار کے اعتبار سے. یعنی کہ اگر ایک شخص نبی ہے اور اپنی قوم سے ناراض ہو کر چلا جاتا ہے، تو اتنی سخت سزا کا مستحق ہوتا ہے کہ خدا اسے مچھلی کے پیٹ میں ڈبا دیتا ہے. حالانکہ کچھ بھی نہیں ہے، ہمارے اعتبار سے تو کوئی چیز ہی نہیں ہے کہ حضرت یونس علیہ السلام کا جو کام ہے، مطلب میرے اور آپ کے معیار سے کوئی غلط بات ہے کہ گمراہ قوم ہے، جان عذاب نے کی بھی، ان سے ناراض ہو کے چلے گئے، ان کو عذاب کی خبر سنا دی. صرف یہ کہ انتظار نہیں کیا، صرف اتنی سی بات. تو یہ کیا ہے، ان کا گریڈ ہے، ان کی جو خطائیں ہیں وہ اپنے گریڈ کے اعتبار سے، ٹھیک ہے. میری خطائیں میرے گریڈ کے اعتبار سے. اب اس کے ساتھ میرے پاس یہ اختیار بھی موجود ہے کہ میں اپنا گریڈ اپ کر لوں، یہ بھی اختیار ہے. یعنی آپ کے لیے ضروری نہیں کہ آپ کہیں کہ جس جگہ میں پیدا ہوا اپنے ورثے اور خاندان کی بنیاد پر وہیں پہ رہوں، اب اوپر چلے، یہ اختیار بھی آپ کے پاس ہے، ٹھیک ہے. اس کے لیے پھر محنت، مشقت، یعنی جیسے، اور اس کی میں نے آپ کو بتایا تھا کہ سب سے آسان ترکیب کیا اوپر جانے کی، کہ جو اوپر والے ہیں ان میں اپنے آپ کو جذب کرتے ہیں، سب سے آسان ترکیب، بجائے کسی محنت، ریاضت، مشقت میں پڑے گا کہ جو اوپر والے ہیں ان میں اپنے آپ کو جذب کرتے ہیں، آپ اس درجے میں چلے. تو نفس کی ایک چیز، ایک خصوصیت کیا ہے کہ نفس مسلسل اثرات کو جذب کرتا ہے عالم خارج سے، چاہے آپ